نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. نمبر چار حدیث میں حضرت جابر رضی اللہ عنہ جو کہ راوی تھے, ہم نے زیادہ بات اس پہ نہیں کی, تو یہ سارے راوی جو ہیں یہ آگے بھی انشاءاللہ آتے جائیں گے تو کچھ نہ کچھ ان کی باتیں ہم کرتے جائیں گے. آج ہم شروع کریں گے حدیث نمبر 5 سے. طریقہ اب یہی ہوگا کہ جو مختصر حدیثیں ہیں اس میں سے جو الفاظ ہمیں آپس میں بات کرنے ہیں سننے ہیں اس کو ہم مل کے پڑھیں گے اور پورا فوکس کریں گے حدیث کے مضمون کے اندر سے عمل پر. کوئی لفظ مشکل ہوگا تو اس کو انشاءاللہ دہرا لیں گے. تو حدیث نمبر 5 ہے, عن ابن عباس رضی اللہ عنہما فی قوله تعالی, یہاں سے اب قرآن کی وہ وحی ہے جو جس کا تذکرہ ہے, تو یہ آپ صرف سنیں گے. لا تحرک به لسانک لتعجل به قال کان رسول اللہ صلی اللہ علیہ وسلم یعالج من التنزیل الشدہ وکان مما یحرق شفتیہ فقال ابن عباس فانا احرقهما احرقهما كما كان رسول الله صلى الله عليه وسلم يحرقهما فانزل الله تعالى لا تحرك به لسانك لتعجل به ان علينا جمعه وقرانه قال جمعه لك في صدرك وتقراه فاذا قراناه فاتبع قرانه قال فاستمع له وانصت ثم ان علينا بيانه ثم ان علينا ان تقراه فكان رسول الله صلى الله عليه وسلم بعد ذلك اذا اتاه جبريل استمع فإذا انطلق جبريل قرأه النبي صلى الله عليه وسلم كما قرأه. جی اب اس روایت کے اندر سے ہم اس کا ترجمہ دیکھتے ہیں. حضرت ابن عباس رضی اللہ عنہما, اب یہاں دیکھیں لفظ انہما آیا, پیچھے ہم نے پڑھا تھا انہو, اب ہے انہما. دونوں کا فرق کیا ہے کہ جب بیٹا جو حدیث بیان کر رہا ہے جیسے ابن عباس, یہاں عباس کا بیٹا یہ مسلمان ہوا تو پھر ہوگا انہو, لیکن اگر بیٹے کے ساتھ ساتھ باپ بھی مسلمان ہو تو انہما ہوگا. تو یہاں انہما میں تثنیہ کی ضمیر عباس اور ابن عباس کے لیے, یہ جملہ لکھ لیں کہ یہاں انہما میں جو دو لوگ ہیں وہ کون ہیں, عباس رضی اللہ عنہ جو نبی صلی اللہ علیہ وسلم کے چچا تھے اور ابن عباس رضی اللہ عنہ جو کہ آپ کے چچا زاد بھائی تھے. تو گویا کہ یہ شرف حاصل ہوتا ہے ان لوگوں کو حدیث روایت کرتے ہوئے کہ ان کے ماں باپ کے اوپر بھی رحمتیں نازل ہوتی ہیں اور ان کے ساتھ اللہ کے راضی ہونے کی بات ہے کہ جن کے ماں باپ نے بھی اسلام قبول کیا. کیا تھا ان کا فرمان کہ اللہ کے نبی صلی اللہ علیہ وسلم پر جب یہ اللہ کا پیغام اترا کہ پیغمبر آپ وہی کو جلدی سے یاد کرنے کے لیے اپنی زبان کو حرکت نہ دیں. اب یہاں آیت تو لکھی ہے, سورت آپ کو نہیں پتہ چل رہا ہوگا, تو سورت قیامہ کی یہ آیات ہیں, دوسرا رکوع جہاں شروع ہوتا ہے تو 29 پارے کی سیکنڈ لاسٹ سورت ہے, تو وہاں یہ آیات ہیں. لیکن دیکھیے کہ شروع شروع دور کی وحی ہے لیکن قرآن میں ہم بالکل 29 پارے کے آخر میں پڑھیں گے. اے پیغمبر، آپ وحی کو جلدی سے یاد کرنے کے لیے اپنی زبان کو حرکت نہ دیں، کی تفسیر بیان کرتے ہوئے فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم قرآن اترتے وقت اسے یاد کرنے کے لیے اپنے ہونٹوں کو ہلایا کرتے تھے اور اس سے آپ کو کافی تکلیف ہوتی تھی۔ کیوں کرتے تھے ایسا؟ دیکھیے کہ جب بھی علم لینے کے ابتدائی دن ہوتے ہیں تو علم لینے والے کو ایک خطرہ ہوتا ہے کہ میری کوئی چیز رہ نہ جائے۔ آپ وہ وقت یاد کریں کہ جب بالکل پہلا دوسرا دن ہوتا ہے کورسز میں آنے کا، تو ایک رکھو ایک پکڑو، ایک چھٹتی ہے ایک چیز لیتی ہے۔ تو نبی صلی اللہ علیہ وسلم کا تو یہ تجربہ ایک بالکل مختلف تجربہ تھا، ہم اس کو اپنے دنیا کے پڑھنے پڑھانے سے بھی نہیں ریلیٹ کر سکتے۔ تو اس وقت پھر آپ کو یہ خطرہ ہوتا تھا کہ کہیں میری بات اور نہ ہو جائے، اور یہاں سے آپ کو دیکھیے کہ اللہ کے نبی کا حدیث کی حفاظت کا ایک عمل بھی دکھتا ہے کہ آپ کی خواہش کیا تھی کہ اللہ کے پیغام کو منو ان لوں۔ ہم کہتے ہیں نا کیئر لیسلی سن لیں، جو بھی ہوگا کر دیں گے، اپنے لفظ لکھ دیں گے، نہیں، پوری کے پوری وہ بات لیتے ہیں۔ اور یاد رکھیے کہ جس نے بھی آگے دینا ہے وہ بات کو پورے غور سے سنے گا، سمجھے گا۔ تو اللہ کے نبی کی یہ کیفیت ایک فطری کیفیت تھی۔ تکلیف کیوں ہوتی تھی اس سے؟ کیونکہ ایک جبرائیل جو فرشتے ہیں، ان کی زبان سے ایک بات سنتے ہی اس کو دوبارہ خود بول دینا کتنا مشکل ہوگا۔ اس کو آپ عام طور پہ دیکھیے، ایک طریقہ تعلیم یہ ہے کہ میں آپ سے بول لوں کہ لکھیے، وہ یاد کر لے۔ اب جب آپ میرے منہ سے اس طرح بات سنیں گے تو اس جملے کو لکھنا آسان ہوگا نا۔ اور دوسرا یہ کہ یہ جو میں اس وقت بول رہی ہوں اور آپ کو کہا جائے کہ اس کو لفظ بہ لفظ لکھیں، تو یہ مشکل ہوگا نا۔ تو تکلیف کی بات تھی کہ یہ بات میری زبان پہ بھی آ نہیں پا رہی کہ اگلی بات شروع ہوتی ہے۔ حضرت ابن عباس رضی اللہ عنہما نے کہا، میں ہونٹ ہلا کر دکھاتا ہوں جیسے رسول اللہ صلی اللہ علیہ وسلم اپنے ہونٹ ہلایا کرتے تھے۔ یہاں سے بھی آپ صحابی کا حدیث کو بالکل اسی طرح آگے پیش کرنا دیکھیں گے کہ وہ اس معاملے میں کتنے سچے تھے۔ اس پر اللہ تعالیٰ نے فرمایا، اے نبی، اس وحی کو جلدی جلدی یاد کرنے کے لیے اپنی زبان کو حرکت نہ دیجئے، اس کو جمع کرنا اور پڑھا دینا ہماری ذمہ داری ہے۔ مطلب کیا ہے کہ آپ کے سینے میں محفوظ کر دینا اور اس کو پڑھا دینا، یہ ہمارے اوپر ہے، ہماری ذمہ داری ہے۔ اب یہاں آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ کا انسان کی طبیعت کا لحاظ کرنا آتا ہے۔ اور یہاں سے ایک اور بات بھی پتہ چلتی ہے، اور یہ بات آج آپ اس صحیح بخاری کے سیشن میں پڑھ رہے ہیں، میں اس بات کی گواہی قرآن پڑھانے کے دوران بیسیوں بار اپنے دل سے بھی محسوس کرتی ہوں، اور جہاں موقع ہوتا ہے وہاں اسٹوڈنٹس کے ساتھ بھی بات کر دیتے ہیں۔ اور وہ کیا ہے کہ جتنا مرضی آپ پڑھ لیں، ٹیسٹ کی تیاری کر لیں، آپ جتنا مرضی کوئی سبجیکٹ تیار کر لیں، آخر وقت میں وہی آپ پروڈیوس کریں گے جو اللہ کا حکم ہوگا۔ یہ اللہ کا کلام ہے، یہ اللہ ہی دلوں میں ڈالتا ہے۔ لوگ تو خام خواہ انسانوں میں کھو جاتے ہیں نا کہ وہ بڑا اچھا پڑھاتا ہے تو وہ اچھا نہیں پڑھاتا، تو اس کی سمجھ آتی ہے تو اس کی نہیں آتی۔ اصل بات یہ ہے کہ یہ اللہ کا ذمہ ہے۔ تو لہٰذا اللہ تعالیٰ نے نہ صرف یہ کہ نبی صلی اللہ علیہ وسلم کے لیے یہ بات رکھی، بلکہ آج بھی دنیا کا کوئی چھوٹے سے چھوٹا اور بڑے سے بڑا استاد اگر کچھ سکھاتا ہے تو یہ صرف اور صرف اللہ کا کمال ہے، اس کی کوئی شان نہیں ہے۔ پھر جب ہم پڑھ چکے ہیں تو ہمارے پڑھنے کی پیروی کرو۔ اس کی تفسیر کرتے ہوئے فرمایا، خاموشی سے کان لگا کر سنتے رہو۔ اس سے کیا مطلب ہے؟ طریقہ بتا دیا۔ یہاں سے اب آپ کو ایٹیکیٹس آف نالج بھی سمجھ آتے ہیں۔ استاد بولے ابھی بات پوری بھی نہ ہو تو شاگرد بول پڑے، یہ درست نہیں لگتا۔ بہترین بات کیا ہے کہ استاد پڑھ چکے، چند سیکنڈ کا پوز، پھر اس کے بعد اسٹوڈنٹ بولے۔ مجھے اس بات کو کہتے ہوئے ترجمے جب آپ کو کروائے جاتے ہیں تو اس کی فیلنگز آ رہی ہیں کہ بعض دفعہ دو لفظ پڑھتے ہیں تو ایکسپیکٹ کیا کیا جاتا ہے کہ اسٹوڈنٹس بھی پڑھیں۔ کچھ جلد باز ہوتے ہیں، ابھی جملہ آپ کا پورا بھی نہیں ہوتا تو وہ بھی بول اٹھتے ہیں، حالانکہ وہ چیز پھر بعض دفعہ تکلیف کا ذریعہ بنتی ہے۔ تو بہترین بات کیا؟ تحمل، سکون، پہلے بات پوری تو ہونے دیں۔ اسی طرح یہاں سے ایک سائڈ ایشو بھی اپنے لیے نوٹ کر سکتے ہیں کہ کسی کی بھی بات سنیں، پہلے بات تو پوری سنیں۔ جو لوگ بہت جذباتی ہوتے ہیں، بہت ایکسٹرا ایموشنل ہوتے ہیں، دوسری بات خود پسند ہوتے ہیں، یہ دلیل ہے کہ آپ لکھ سکتے ہیں کون لوگ ہیں جو بات پوری بھی نہیں سنتے تو بولنا شروع ہوتے ہیں۔ نمبر ایک، جذباتی، ایموشنل۔ دوسری بات ہے، ان کے اندر ایک احساس چھپا ہوتا ہے کہ ہمیں بہت آتا ہے، بس ہم اس کو اگل دیں۔ تیسری بات، یہ وہ لوگ ہوتے ہیں جن کے اندر تقابل کی صفت پائی جاتی ہے کہ کوئی اور نہ بتا دے، میں بتا دوں۔ और याद रखिए ये नेगेटिव रवैया होता है तालिब इल्म का। सोचते तो हम ये है कि उस्ताद कितना खुश होगा कि मैं कितनी जल्दी बोल गई, लेकिन वो सोचता है कि इसको जरा सब्र नहीं है। इल्म के साथ सब्र बहुत जरूरी है। तो क्या कहा, पूरा पढ़ चुके फिर हमारे पढ़ने की पैरवी करो। इसकी तफसीर करते हुए फरमाया, खामोशी से कान लगाकर सुनता रह फिर फरमाने इलाही, इसका बयान करना भी हमारा काम है। कि तफसीर करते हुए फरमाया, फिर इसका मतलब समझा देना भी हमारी जिम्मेदारी है। अब यहाँ तक आप देखिए तो स्टेप्स है ना, हालांकि अगर आप कुरान पाक में देखें तो ये सारी आयतें एक स्ट्रेच के साथ है, लेकिन इस हदीस में आपने हर जुमले का मुख्तलिफ मानी समझा। सारी बात को जमा करें तो नंबर एक कुरान का नाजिल करना, दूसरी बात है किसी की जुबान से उसको जारी करवाना, उसको सीने में जमा करवाना, आगे से बयान करवाना, बयान कहते हैं दूसरे को बताना, और उसके ऊपर फिर अमल करवाना। ये पांच काम भी अल्लाह ही के जिम्मे हैं। आप कह सकते हैं कि कुरान के अल्फाज ही नहीं, कुरान के अल्फाज से लेकर अमल तक के सारे मरहले अल्लाह के जिम्मे हैं। अल्लाह बंदे की कोशिश देखकर उसको ये काम आसान कराता है। कई ऐसे लोग हैं उर्दू नहीं आती, कुरान का तर्जुमा पूरा याद हो जाता है। कई लोग हैं एक लफ्ज़ नहीं थे लिख सकते, लेकिन कुरान कोर्सेज के दौरान अपनी बात बयान करके समझाना उनको आ गया। तो लिहाजा इन आयात से क्या पता चलता है कि इन आयात के नजूल के बाद जब जिब्राईल अलैहिस्सलाम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आकर कुरान सुनाते तो आप कान लगाकर सुनते रहते, जब वो चले जाते तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम इसे वादे इलाही के मुताबिक इस तरह पढ़ते जिस तरह हजरत जिब्राईल अलैहिस्सलाम ने पढ़ा था। तो गोया कि क्या पता चला कि अल्लाह के नबी इस पर फिर अमल करते थे। तो इस हदीस में हमें जो बातें पता चलती हैं उसमें मजीद बातों को थोड़ा सा देख के आगे चलेंगे। हदीस बहुत वाज़े है, ठीक है, पीछे जो हदीस पढ़ी हर हदीस के साथ हमें पहली वही पता चली, दूसरी में फतरतुल वही का पता चला। अब इसमें हमें क्या पता चला कि कुरान हकीम तीन मुख्तलिफ मराहल में नाजिल हुआ। अगर आप देखिए तो आप लिख सकते हैं कि कुरान पाक के नजूल के तीन दर्जे। नंबर एक, आपके सीने मुबारक में महफूज तरीके से उतार दिया गया, ये पहला मरहला होता है। आप भी अपने लिए लें, पहले इस इल्म को अपने दिल पे लें। क्यों फर्क होता है लोगों के अमल पे कुरान पढ़ने के बावजूद भी? कुछ जहनों पे ले लेते हैं, कुछ अमल में भी ले आते हैं, लेकिन कुछ दिल में लेके आते हैं। सबसे पहले दिल पे, दूसरा मरहला क्या होता है, कल्बे मुबारक में जमा शुदा कुरान को जुबान के जरिए पढ़ने की तौफीक देना, जो दिल में है वो अब जुबान पे आ जाए। और फिर तीसरा और आखिरी मरहला क्या है कि कुरान के उस हिस्से की तशरीह, उसकी एक्सप्लेनेशन, उसके मुश्किल अल्फाज, इसको वाजह करना, जो हमें तफसीर में नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस की सूरत में मिलती हैं। ये सब काम अल्लाह के जिम्मे है। अब आप इस सारी चीज के ऊपर जरा सोचिए, हम भी तो कुरानी के साथी हैं ना। आप देखिए कि यहाँ से एक अच्छे तालिब इल्म की खूबी है, और एक अच्छे उस्ताद को भी तरीका सिखा दिया कि तालिब इल्मों को जब इल्म दोगे तो तुमने पहला जोर जो लगाना है ना शुरू में अल्लाह कल्बी का, पहले बारे में आखिर से पहले अल्लाह ताला कहते हैं कि नबी हमने इस कुरान को आपके दिल पर जिब्राइल के जरिए उतरवा दिया, ठीक है, अल्लाह कल्बी का बेसन रबी, तो पहले दिलों पर लें। जब शुरू में ही लोग दीन को और इल्म को जहनों पे लेने लगते हैं ना तो घबरा के छोड़ते हैं। बस आप देखिए कि इस कोर्स में अब हम टीचर ट्रेनिंग कर रहे हैं तो कल हमने भी तो लोगों को फ़ायदा देना है ना। किसी न किसी मरहले पे हमारी क्लासेस में, चाहे हम इंचार्ज हों या हम कुछ भी हों, हमारे सामने बिल्कुल न्यू कमर्स होते हैं। तो आपको यहाँ से डील करने का तरीका मिला कि नए लोगों को मुश्किल चीज़ों में ना डालें, सिर्फ उनकी दिल सोजी करें, मट्टी नरम होगी दिल की, बस आप ये समझें कि इनका दिल इसमें आ जाए। शुरू में लोग आते हैं, हमें तजवीद के रूल्स नहीं आते, ये नहीं आता, वो नहीं आता, तो उनको बताएं कि अभी आपको यहाँ आके बैठना आ जाए, ये भी बहुत बड़ी बात है। फिर आहिस्ता आहिस्ता सेकेंड स्टेप क्या होता है कि स्टूडेंट्स को बोलना है, इस पे आप नोट करेंगे अमल की बात, कि शुरू का पहला पारा या शुरू के जो दिन हैं स्टूडेंट्स को जज्ब करने दें, बहुत ना पूछें। ये एक नेगेटिव रवैया होता है कि हम बहुत वक्त स्टूडेंट से पूछते रहते हैं। मसलन एक सेशन ख़त्म हुआ क्लास का, मिसाल है कि तफसीर का था या फिर एक दरसो तदरीस के अदाब का था, ये तो एक नेचुरल बात है कि ख़त्म होते ही हम करें। यानी अब ये आपको इसमें तरबियत भी इस बात की मिल रही है कि आप क्लास में एज अ एडमिन बैठे हैं, क्लास इंचार्ज हैं आप, स्टूडेंट्स आपके सामने हैं, तो आप उनसे कैसे डील करें? एक तरीका ये है कि उधर वो क्लास पूरी हुई उस सेशन की और आप खड़े हों और आप कहें चले हैं सवाल करते हैं, ये दुरुस्त तरीका नहीं है। और दूसरा ये होता है कि आप स्टूडेंट से पूछे अच्छा जी क्या सीखा आपने, नहीं बोलेंगे वो शुरू में, नहीं बोलते, बोलना नहीं आता, कहना आता है। एक हल्की सी बात करें कि औज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम, अल्हम्दुलिल्लाह हमारा सेशन पूरा हुआ, फिर एक मिनट लगा ले, विद इन वन मिनट अपनी फीलिंग्स दें। जैसे बच्चे को सिखाने से पहले हम खिला के सिखाते हैं ना, हमेशा आप बोलें। मैंने देखा है कई चार्जेस के रिकैप में ये बहुत बड़ी कमी होती है कि उनके फेस पे एक्सप्रेशन नहीं होते, वो मशीन की तरह उनको फिक्र होता है कि टाइम टेबल पूरा करना है, भागना है, दौड़ना है, और जो ही रिकॉर्डिंग बंद हुई पूरी वो कहते हैं चले आपने क्या सीखा, चले रिकैप करते नहीं, दो तीन जुमले अपने, मेरा तो दिल पिघल गया, हाय मुझे तो ये हुआ। इससे क्या होगा कि उनको भी लगे हाँ इनको हुआ तो हमें नहीं हुआ। तो फिर पहली बात आप अपनी बात बोलें, फिर उसके बाद स्टूडेंट से बुलवाएं आहिस्ता आहिस्ता। शुरू में बहुत वक्त ज़ाया हो जाता है इस बात पे आपने क्या सीखा, और याद रखिए कि क्लास में स्टूडेंट्स को फोकस करें, कोई लिसनर, कोई गेस्ट, कोई बड़ी उम्र का, कोई कम पढ़ा लिखा बंदा, आप दो चार मिनट अगर उस पर लगा देते हैं ना तो ये सारी क्लास के साथ ख्यानत होगी, ठीक है। बहरहाल ये एक साइड इशू है। फिर उसके बाद तीसरी चीज़ क्या होती है कि उसके अंदर से जो मुश्किल चीज़ें हैं उसको वाजे करना। आम बातें समझ आ जाती हैं शुरू में, उसको बयान भी कोई कर देता है, लेकिन उसके अंदर से जो बड़ी बातें होती हैं वो समझ नहीं आती। तो गोया कि इस हदीस से हमें ये पता चल गया कि अल्लाह के नबी पर यह अमल कितना मुश्किल पड़ता था, जिम्मेदारी का एहसास था। मेरे और आपके अमल की बात इसमें क्या है, इस हदीस में, कि हम भी इस जिम्मेदारी को महसूस करें। उछलते कूदते दौड़ते भागते ये दीन का काम नहीं होगा, इसके लिए संजीदगी की ज़रूरत होगी और हम इसके अंदर अपने आप को पेश करेंगे। आखिरी बात इस हदीस में से चंद मुश्किल लफ्ज़ जो आपने अभी टेक्स्ट में देखे थे, युआलिजु, युआलिज का लफ्ज़ अलजा से है, हाईलाइट करके उसके नीचे ही लिख सकते हैं आप लोग, इलाज मुआलजा का लफ्ज़ सुना, तो युआलिज का लफ्ज़ इलाज ही है कि अल्लाह के नबी इलाज करते थे, मतलब यह था कि अपने इस मुश्किल का हल ढूंढते थे, ठीक है। फिर आगे एक लफ्ज़ है शफा तई ही, ये असल में शफा तईन था, कुरान पाक में आता है अलम नजल लहू आईनैन वलिसानम वशफतैन, दो होंठ, ठीक है, नून गिर गई हा की वजह से मुदाफ का मामला है, तो गोया के शफतैन कहते हैं दोनों होंठों को। फिर इसके बाद अगला कोई लफ्ज अगर आप देखें इस हिस्से में अगर मुश्किल आपको लगे, वानसित, खामोश रहो, जिन्होंने कहा था कि कुरान सुनो और खामोश रहो, और इसी तरह सूरत अलआराफ में भी आता है ना, वाइज़ा कुरी अल कुरान फस्तमीउ लहु वानसितु लअल्लकुम तुरहमून, सूरत अलआराफ की आयत नंबर 204 है। तो यही दो लफ्ज इधर मौजूद हैं। फिर उसके बाद इन तलका लफ्ज, चलना, तलका, इन तलका, कहाँ ये लफ्ज बहुत आया कुरान में, जी शाबाश, किस्सा मूसा और खिजर में, ठीक है अल्हम्दुलिल्लाह। चलिए अगली हदीस पे चलते हैं, बहुत ही खूबसूरत हदीस है और अमूमन टॉपिक इन सब हदीसों का एक ही है। व अनहु रदी अल्लाहु अनहु, कौन अनहु, ये किस हदीस से पहले आता है, ऊपर वाले रावी ही से। अब यहाँ अनहु से मुराद कौन है, जो ऊपर हजरत इब्ने अब्बास थे। अच्छा यहाँ हम इन सहाबी के बारे में बात अभी नहीं कर रहे क्योंकि मैंने सोचा था कि हर चैप्टर में से एक रावी या राविया पे बात करेंगे, चूंकि इस चैप्टर में हम हजरत आयशा रजी अल्लाह ताला अन्हा की सीरत पे बात कर चुके, तो अगले चैप्टर्स में जब भी किसी एक की बात होगी तो हम नए की बात करेंगे, ताकि फिर टू मच ये ना लगे कि हम इन्हीं के बारे में पढ़ रहे हैं और हदीस का फोकस हमारा कम हो जाए। तो अब हम पढ़ेंगे ये हदीस किन से है, ये भी हजरत इब्ने अब्बास ही से है। ऐसी जब हदीस आती है तो फिर वही नाम आ जाता है कि वन्हु रदियल्लाहु अन्हु قال كان رسول الله صلى الله عليه وسلم, हजरत इब्ने अब्बास रसी अल्लाह अन्हु से ही रिवायत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम क्या थे, अजवदन नासी, सब लोगों से ज्यादा सखी थे। अजवद का लफ्ज वही है जिसको उर्दू में हम कहते हैं जवाद, नाम है बड़ा मारूफ, उसको भी हम जवाद जवाद ही कहते हैं, हालांकि जवाद असल इसका रूट क्या है, जूद, जीम वाव दाल, जूदो सुखा का नाम सुना होगा आपने, वही लफ्ज़ है ये, यानी बहुत ज़्यादा खर्च करने वाले। और अगर आप इंग्लिश में लिख रहे हैं तो इसके लिए लफ्ज़ आता है जेनरस, दिल खोल के खर्च करने वाला। अल्लाह के नबी सबसे ज़्यादा सखी थे। वकान अजवद मा यकून फी रमदाना, ख़ास तौर पर आप ज़्यादा सखी हो जाते जबकि रमज़ान होता, ही न यल्काहु जिब्रील अलैहिस्सलाम, जिस वक्त के आपकी मुलाकात होती जिब्राइल अलैहिस्सलाम से, یلقاہو میں کیا لفظ چھپا ہوا ہے؟ لقاہ. قرآن میں کہاں کہاں آیا ہوگا لفظ، سوچئے ذرا. جی فتلقی آدم من ربہ، اور شاباش. وَإِذَا لَقُوا الَّذِينَ آمَنُوا قَالُوا آمَنَّا، پہلے پارے میں آپ دیکھیے پہلے اِذَا لَقُوا الَّذِينَ آتا ہے، پھر اس کے بعد حضرت آدم کے قصے میں کیا آتے، سب بولے مل کے فَتَلَقَّى آدَمُ مِن رَبِّهِ، اور ایک لفظ بول دیں، بلکہ آپ یہ بھی ایک ایکٹیویٹیز میں شامل کریں، حدیث پڑھتے ہوئے جو لفظ آئیں ان کو قرآن میں سے ڈھونڈیں. بلکہ چلے ہم اس میں اس کو ایڈ کر لیتے ہیں اپنے ہوم ورک میں، کہ آپ جب اسائنمنٹس ان کو دیں تو اس میں ان الفاظ کو جو حدیث میں آ رہے ہیں اس کے اندر سے ہر لفظ کے دو یا تین مختلف چیزیں قرآن کی آیتوں کے نمبرز میں سے ڈھونڈنی ہے. ٹھیک ہے، تو یہ لفظ قرآن میں ہم نے پڑھ لیا، اور بہت کچھ ہے، القا، لقا. سورۃ الانعام میں تو بے شمار بار آتی یہ بات کہ وہ لوگ جو ہماری ملاقات کی امید نہیں رکھتے، فرمایا جب وہ ملاقات کرتے تھے جبرائیل علیہ السلام سے، وکان یلقاہ، اور ہوتی تھی ان کی ملاقات، فی کل لیلت، ہر رات میں، من رمضان، رمضان کی جب ملاقات ہوتی تھی رمضان میں ان کی حضرت جبرائیل سے، تو کیا کرتے تھے، فیدارسہ القرآن، تو وہ دور کرتے تھے قرآن کا. یدارسو، تدریس، درس، یہ سب لفظ اردو میں ہم پڑھتے ہیں، وہ درس و تدریس کرتے تھے. یہی ہے وہ لفظ جس کو ہم کہتے ہیں درس قرآن، یا آج معروف طریقے پہ ہم اس کو دور قرآن کہتے ہیں. معنی کیا ہے اس لفظ کا، اس کو ہائی لائٹ کر لیں، یہ اس حدیث کا مشکل لفظ ہے، قرآن میں بھی موجود ہے. درسو معافی، درسو پڑھنا، نشان چھوڑنے کا معنی ہوتا ہے. اب یہ بات مجھے کہاں یاد آئی، کس نے مجھے بتائی، میں نے جب وہ لفظ کبھی قرآن کی تفسیر میں پڑھائے تھے تب سے وہ لفظ میرے دماغ پہ رچ گئے کہ درس کیا ہوتا ہے، تو ذہن کے اوپر نشان چھوڑے. آپ کسی درس سے اٹھیں اور بالکل ویسے جیسے گئے تھے ویسے اٹھ کے آ جائیں، وہ درس نہیں ہوتا. دل پر بھی نشان ہونے چاہیے درس کی بات کے، ذہن پہ بھی ہونے چاہیے. تو اسی سے لفظ یدا ریسو، اور لفظ یدا کے اندر جو الف آ گئی ہے تو دونوں کا ایک دوسرے سے کرنا، میوچولیٹی کے معنوں میں باب افعال آ گیا. تو وہ پڑھتے تھے یا دور کرتے تھے قرآن کا. فلا رسول اللہ صلی اللہ علیہ وسلم، پس البتہ رسول صلی اللہ علیہ وسلم تھے، اجود بالخیر من الریح، زیادہ سخی خیر میں ہواؤں سے بھی. کون سی؟ المرسلتی، یعنی من الریح المرسلتی، چلتی ہوئی ہواؤں سے بھی آپ زیادہ سخی تھے، اس سے بھی تیز رفتار تھے. لفظ مرسلہ قرآن پاک میں کہاں آیا ہے؟ والمرسلاتی عرفا فلا صفات اسفا، 29ویں پارے کی آخری صورت، نام بھی صورت مرسلہ ہے. تو را سین لام، رسلہ سے ارسال، رسول، رسالت. اب یہ حدیث جو ہے اس کے اندر بہت ساری باتیں. پہلی بات، اس حدیث سے کیا پتہ چلتی ہے؟ قرآن پاک کا جتنا حصہ ایک رمضان سے دوسرے رمضان کے بیچ میں ہو چکا ہوتا تھا، اللہ کے نبی صلی اللہ علیہ وسلم اتنے حصے کو جبرائیل کے ساتھ دور کرتے تھے. آخری سال آپ نے دو بار کیا تاکہ قرآن کی دہرائی ہو جائے. کیوں؟ اس سے دورہ قرآن کی اہمیت پتہ چلتی ہے. انسان بھولنے والی چیز ہے، اس کو یاد نہیں رہتا، تو لہٰذا اس کو یاد رکھوانے کے لیے اللہ تعالیٰ نے اس پہ دور کروائے. دوسری بات اس میں جو اس کے بعد ہمیں پتہ چلتی ہے، اپنے لیے بھی عمل کیے. جب قرآن پاک کا ایک خاص حصہ ہم پڑھ لیں، سمجھ جائیں، سیکھ جائیں، تو پھر اس کو ہمیں دہرا لینا چاہیے کسی کے ساتھ بھی. اور یہاں آپ دیکھیے کہ جبرائیل کو تو اس سے کیا ملنا تھا، انہوں نے تو نہیں تھا آگے بیان کرنا، وہ تو اپنی ذمہ داری کر چکے تھے پوری. لیکن یہاں سے اب استادوں کی بھی ایک ذمہ داری پتہ چلتی ہے، ان کو بھی اپنے علم کو ریفریش کر لینا چاہیے. کیونکہ جبرائیل کو پتا تھا کہ یہ وحی اتر گئی، میرا کام ختم، فائنل ٹیسٹ ہو گیا میرا، اللہ کے نبی آخری نبی ہے، کسی اور نبی کے پاس بھی نہیں آنا. پڑھتے اور بھول جاتے؟ نہیں. ریفریشنگ کورسز جب تک دین سکھانے والے خود نہیں کریں گے، وہ دوسروں کو فریش علم نہیں دے سکیں گے. ہمارے ہاں آج بعض دفعہ دیکھا جاتا ہے جمود کی فیلنگ آتی ہیں، دین سکھانے والے وہی 20 سال پہلے کی باتیں جو پڑھی ہوتی ہیں سنی، وہی ہر سال رمضان میں دہرا رہے ہوتے ہیں، وہی ذی الحج میں دہرا رہے ہوتے ہیں. نقصان کیا ہوتا ہے کہ سننے والے کہتے ہیں کہ یہ باتیں تو اب ہمیں زبانی یاد ہو گئی ہیں. تو ہمیشہ علم کو بڑھانا چاہیے. اگلی بات ہم کر لیتے ہیں نبی صلی اللہ علیہ وسلم کے اجود ہونے پہ. آپ کس طرح سے اجود تھے؟ تو اس کے دو مختلف اینگل ہیں. ایک تو اس لفظ کو بالکل ایسے ہی لیا جائے جیسے کہ سخی کے لفظ میں معروف ہے، سخاوت کرنا. اور نبی صلی اللہ علیہ وسلم کتنے سخی تھے؟ سیرت میں سے آپ اس کی 3 مثالیں ڈھونڈ کر رکھیں، اسائنمنٹ میں انشاءاللہ آپ کے کام آئیں گی. جو آپ نے مختلف وقتوں میں تفسیر میں سنی، پھر اسی طرح شمائل میں سنی، اور نبی صلی اللہ علیہ وسلم کے بارے میں جو آپ نے قرآن پاک کی تفسیر کے سیشنز میں جہاں بھی کوئی بات سنی، تو کوئی تین واقعات آپ خود اپنے پاس نوٹ کریں، اور جو اس سے مختلف ہونے چاہیے، جو اگر یہاں میں آپ سے بھی کوئی بات کروں، تاکہ آپ کو ریسرچ بھی کرنی آئے، اور اس کے لیے آپ لائبریری دیکھیں، آپ اس میں سے کتابوں میں چھانٹے، اور کوئی کسی کی مدد نہیں کرے گا اس میں. لا تعاون علی البر والتقوی، کوئی تعاون نہیں، خود ڈھونڈے. ورنہ تو ایک پی ایچ ڈی کر لے، باقی سارے اس کے تھیسس پہ جا کے کر لے کہ جی نیکی ہے نا، کسی کو ڈگری مل جائے گی، تو ڈگری مقصد نہیں ہے. لیکن حقیقت ہے کہ اللہ کے نبی بہت سخی تھے. آپ کی زندگی میں ایک بس شخص کا قول بتا دیتی ہوں کہ جو نان مسلم تھا، اور اس نے اللہ کے نبی صلی اللہ علیہ وسلم سے بکریاں مانگی، آپ سے اور مانگی، پھر اور مانگی، آپ نے دی. بعد میں جب واپس اپنے قبیلے کے پاس گیا، کہنے لگا محمد وہ شخص ہے صلی اللہ علیہ وسلم جن کو فقیر ہونے کا کوئی خطرہ ہی نہیں ہے. ہم تو دیں بھی تو دل ڈر رہا ہوتا ہے، ہائے پیچھے ضرورت نہ کوئی پڑ جائے. دے دے کے نکالتے ہیں، نکال نکال کے دیتے ہیں، اللہ ہمارے دلوں کو کھول دے. دوسرا اس کا اینگل، جو آخری اینگل ہے، اس کے بعد ہم اگلی حدیث پہ چلیں گے، وہ کیا ہے کہ بعض محدثین نے یہ کہا کہ یہاں سخاوت سے مراد مال کی سخاوت نہیں، علم کی سخاوت ہے، کیونکہ وحی کے باب میں آ گیا نا. اور اس میں آپ دیکھیے کہ اس حدیث کو باب الوحی میں لانے کی کیا ضرورت تھی، یہ بھی تو سوچنے کی بات ہے، یہ بھی ایک الگ کوشچن ہے. تو پہلی بات دیکھیے کہ اس حدیث کو امام بخاری یہاں کیوں لے کر آئے، کیونکہ فَيُدَارِسُهُ الْقُرْآنِ، وہی کا سلسلہ جب شروع ہوتا تھا تو نبی صلی اللہ علیہ وسلم جو تھے وہ حضرت جبرائیل کے ساتھ قرآن کو اس طرح بھی دور کرتے تھے. اس سے کیا پتہ چلتا ہے؟ اگر آپ اس بات کو، اب میری بات کو ذرا غور سے سنیے گا، قرآن کی ہر آیت، خاص طور پہ جو شروع سے شروع ہو گئی، مکی صورتیں اور اقرا بسمی کا اور سورت مدثر اور اس کے بعد کی صورتیں، یہ کئی بار نازل ہوئیں، کئی بار نازل ہوئیں. بات واضح؟ پہلی دفعہ آئی تو اللہ کے نبی نے یاد کی، پھر پہلا رمضان آیا ہوگا تو جبرائیل نے پھر بھی تو وہ دوبارہ بولی تو اللہ کے نبی نے ان کے ساتھ دہرائی نا. کبھی کبھی آپ قرآن کی تفسیر کے دوران آیتوں کی شان نزول میں شبہ دیکھتے ہیں، یہ اس وجہ سے تھا، کیونکہ پہلی دفعہ اتر چکا ہوتا تھا لیکن اگلے رمضان میں پھر کیا. اب جب اللہ کے نبی مکہ میں تھے تو وہ مکہ میں وہ دور کرتے ہوں گے، پھر مدینہ میں آئے، اور یہ کوئی ایک سال کی بات نہیں ہے. آج کی زبان بول دوں کہ نبی صلی اللہ علیہ وسلم نے اپنی زندگی میں 23 دورے قرآن کیے، پہلی دفعہ میں جتنا تھا، پھر دوسری میں جتنا تھا. تو ایک آیت کا نبی صلی اللہ علیہ وسلم کو جبرائیل کے ساتھ لینا دینا کئی بار ہوا. اب اس کی کیفیت کیا ہوتی تھی، اس کے بارے میں خاموشی ہے. ظاہر تو ایسے ہی لگتا ہے کہ اللہ کے نبی پڑھ کے سناتے ہوں گے اور جبرائیل بولتے ہوں گے، اس کے بارے میں فی الحال ہمیں اتنی زیادہ سوچنے کی ضرورت نہیں ہے. لیکن اپنے عمل کی بات اب ڈھونڈ لیں، کیا میں بھی قرآن کی اتنی سخاوت کرتی ہوں؟ آپ دیکھیے کہ سب سے بہترین صدقہ کیا ہوتا ہے، جو دوسروں کے پاس چیز نہ ہو ان کو دے، رائٹ؟ بھوکا ہے تو اس کے لیے بہترین صدقہ کھانا ہے، بے لباس ہے تو اس کا بہترین صدقہ کپڑا ہے، بے گھر ہے تو اس کے لیے بہترین صدقہ اس کا ٹھکانہ مہیا کرنا ہے. اور جو بے علم ہو، جو جاہل ہو، جو خدا فراموش ہو، اس کے لیے بہترین صدقہ کیا ہوگا؟ اس کے لیے علم کا صدقہ. آج کے دور میں جتنی علم کے صدقے کی ضرورت ہے، اتنی کسی اور چیز کی نہیں. یاد کر لیجئے اپنا صدقہ جاریہ سی ڈی کا پروجیکٹ. اتنی بھوک ہے لوگوں کے اندر، بلیف می، کہ ہم یہ 4, 10, 20, 50, 100 لوگ دین سیکھ رہے ہیں تو ہم کہتے ہیں یہ بہت ہو گئے. فوجوں کی فوجیں بیٹھی ہوئی ہیں جن بیچاروں تک ابھی علم نہیں پہنچا. دل کھول کے نیت کر لیجئے کہ میں نے اس عید پہ ہر ساتھی کو سی ڈی دینی ہے. اور مزے کی بات ہے کہ اس وقت جو سی ڈی ہمارے سامنے وہ سورہ فاتحہ کی ہے. کل ہمارا ایک درس تھا، ہم دوسری جگہ پہ گئے ہوئے تھے تو اینڈ پہ تھوڑا سا اس کا انٹروڈکشن دیا، تو لوگ اتنی خوشی سے سی ڈی کو لے رہے تھے، اچھا سورہ فاتحہ، اور اس کو بتانے میں لوگوں کو ہمیں کتنی یہ آسانی ہے کہ دیکھو نماز میں 17 بار پڑھتے ہو، چلو اس سورت کا ترجمہ سمجھ لو. کہ آپ اور میں ایک گیدرنگ چھوٹی سی اپنے گھروں میں عید کے نام پہ، بچوں کی چھٹیوں کے نام پہ، کیا ایسی نہیں رکھ سکتے کہ ہماری دوستیں بہنیں آ جائیں اور سب کاموں کے ساتھ ساتھ ہم بیٹھ کے مل کے یہ سی ڈی سن لیں؟ اور بہت طویل بھی نہیں ہے، اور ایک دفعہ شروع ہوتی ہے دل ہی نہیں کرتا چھوڑنے کو، قرآن ہے اللہ کا. تو لہٰذا اس چیز کی تڑپ کریں کہ میں نے سخاوت کیسی کرنی ہے. اس میں تو دیکھیے مال بھی لگتا ہے اور قرآن بھی عام ہوتا ہے، یہ بھی ایک نوٹ کیجیے. علم کے اوپر خرچ کرنا، اس سے دو سخاوتیں جمع ہو جاتی ہیں. कैसे जमा होती हैं?
एक आप माल लगाते हैं, वो तो आपने वैसे भी लगाना था, कहीं भी लगाएंगे सवाब होगा, लेकिन साथ साथ इल्म भी आम होगा। तो नियत करें, बिलीव में अगर आप ये नहीं तड़पेंगे तो दुनिया में कोई नहीं तड़पेगा। वो तो नहीं तड़पेंगे जिन्होंने खुद नहीं पढ़ा। तो अपने ईद के जोड़ों में कमी बेशी करके जो मामला हो इस तरह से खर्च करें। इसमें एक छोटे से साइड इश्यू बताऊंगी, ज्यादा तवील बात नहीं करेंगे ताकि हम आगे जा सके। और भी क्या तरीका हो सकता है कि जिसमें ये दो सखावतें जमा हो जाएं? बात समझ रहे हैं? अब ये तो इल्म की एक सीढ़ी थी ना, तो सीढ़ी आप फैला रहे हैं। अब आप कहते हैं कि भाई इसमें हम इल्म भी फैलाएंगे और माल भी लगाएंगे। अल्हम्दुलिल्लाह, नूरुन आला नूर, ये है असल में सोने पे सुहागा। और क्या तरीका हो सकता है कि खर्च भी करे, माल भी लगे, लेकिन इल्म भी फैले? जी, अब आप अपना ब्रेन खोलें, क्या तरीकेकार हो सकता है इसका? मदरसा खोला जा सकता है जी। कहाँ खोलेंगे, किसको बुलाएंगे, क्या करेंगे? जी आप देखिए कि इल्म पे आप माल लगाते हैं और आपके वजह से इल्म जो है आम हो गया, ये तो एक हो गया, ये तो आम है। लेकिन आप खाना पकाते हैं तो वो खाना बिकता है तो उसके पैसे नहीं इल्म में जाते। आप कोई कपड़ा अपना देते हैं तो वो डोनेट करते हैं तो क्या वो इल्म पे नहीं लगता? यानी डायरेक्ट और इनडायरेक्ट आपके पैसे से लोग इल्म सीखे, इल्म वाली जगहों पे पैसा लगे, ये हर चीज सदका आ जाती है। बराह रास्त अगर इल्म नहीं भी कोई आप सिखा सके तो आप इनडायरेक्टली अपनी चीजों से, अपने घर के मामलात से आप बहुत कुछ कर सकते हैं। और इसकी बेशुमार मिसालें आप सबके हमारे पास मौजूद हैं। तो इस तरह से ये सारे काम किए जा सकते हैं कि जिसकी वजह से लोगों को हम बेहतरीन तरीके से आगे करें। जैसे आपको होता है कि सीडीज का प्रोजेक्ट है, इसी तरह ये कुछ हमारे विजिटिंग कार्ड्स भी नए बने थे इस सोच के साथ कि इतने साथी जो यहाँ आते हैं हर क्लासों में, अब जब कहीं बसों में, ट्रेनों में, बाहर लोगों को मिलते हैं तो कैसे बताएं किधर है? बाज दफा बताते हैं, बात भूलती है। सिंपल सा कार्ड जिसमें पूरी इंफॉर्मेशन, स्कूल की, फोन नंबर्स की। आप ये किसके लिए बने हैं? इधर रिसेप्शन पे रखने के लिए? नहीं, वो तो आगे लो। हर साथी के पास से 10-20 कार्ड हों, अपने पर्स में रखें और जहां पर मिला थोड़ी सी बात की, कार्ड उनको दे दिया। और ये छोटी चीजें लोग रख भी लेते हैं, हर कार्ड पे बस दफा कोई मैसेज भी होता है। तो ये छोटी छोटी चीजें, इनका सदका बहुत आम है। इससे फायदा क्या होता है कि आपका भी शौक बढ़ता है कि मैंने ये काम किया और दूसरे को फायदा होता है। सेम इसी साइज के दावा कार्ड छपवाए हम लोगों ने। अब उसमें क्या होता है कि नॉन मुस्लिम से मिलते हैं, थोड़ी सी बात करके उनको दे देते हैं, छोटा सा मैसेज, लाइफ इज नॉट अ गेम। बस ये एक लफ्ज लिखा हुआ है नीचे, एक छोटी सी वेबसाइट पतली सी लिखी है कि अगर किसी को ये जुमला अच्छा लगे तो वो कोई इस्लामी वेबसाइट है, Quran.com कुछ। तो हमें अपने अंदर हिलजुल पैदा करने की जरूरत है। इस तरह से अगर हम बिल्कुल अपनी रूटीन पे लगे रहेंगे, कर लिया जो करना था हो गया, तो इल्म नहीं फैलेगा। हर तरह से यकीन करें, मैं अपने पहने हुए कपड़े भी, मेरे पास 20 चॉइसेस है, किसी को भी दे दूं। मैं हमेशा जब आती हूँ ना यहाँ आपके स्कूल में लेके आती हूँ, क्या सोच के साथ कि वो स्कूल में आ जाए, जिसको लेने ले ले, कुछ सदके में डाल दे, वरना पाकिस्तान में थोड़े लोग हैं देने वालों के लिए, लेकिन वहां वालों के पास कपड़े भी बहुत हैं और गरीब भी बहुत हैं। तो सिर्फ कहने का मकसद ये कि आइडियाज सोचा करें, क्या चीज है कि जिससे मैं अपनी नेकियों को मल्टीप्लाई कर सकूं। ठीक है, तो ये वो दिन है नेकियों के जिसमें आप अपना हिस्सा डाल सकते हैं। इरादे जो भी कर लें, अब मेरा दिल तो कह रहा है कि इस टॉपिक पे हम और भी बात करें क्योंकि यही तो अमली बातें हैं, लेकिन ये कि सोच से नेकी खुलती है। कोई बंदा इल्म दोस्त ना दिखे तो आप उसके ऊपर अपनी जान माल लगा के बेहतरीन तरीके से करें। जैसे कल काफी अच्छे आइडियाज दिए सुबुल इस्लाम ने भी कि गोश्त ईद का अगर भेजते हैं तो वहां हम साथ सीडी दे सकते हैं, कोई ईद का केक भेजते हैं तो उसके साथ सीडी दे सकते हैं, किसी को मिलने जाते हैं ईदी के तौर पे ईदी के लिफाफे में आप दे सकते हैं। अगर ये सब अब हमारी रिवायत ही खत्म हो गई है तो किसी भी तरीके से दे, लेकिन देना प्रेजेंटिंग स्टाइल में, ये नहीं कि ये रख लेना दीनदार वो वहीं छोड़ देंगे। जिस प्यार से आप एक छोटा सा, किसी को मैंने देखा लोग फूल भी देते हैं उसको भी सजा से झुके देते हैं। तो दीन को खूबसूरत तरीके से प्रेजेंट करें, इंशाल्लाह आप देखेंगे कि अल्लाह ताला दिलों में बात डालता है।